नमस्कार, रेडियो कार्यक्रम देश परदेशमा तपाईँलाई प्रेम छेत्रीको स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजय एफएम 101.6 रेडियो कावासोती, सामुदायिक रेडियो परासी, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनोलबाट पनि यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरालाई समावेश गर्ने गर्छौँ। आजको देश परदेशमा हामी राम्रो अवसर खोज्दै विदेशी नै युवाका कुरा गर्नेछौँ। विदेश जाने युवाहरूको एउटै बोली हुन्छ, बाध्यताले विदेशिनु पर्यो। आफ्नो क्षमतालाई चिन्न नसकेर तथा आफ्नो क्षमताअनुसार काम नपाएर हरेक दिन सरदर 13-1500 युवा विदेश जान्छन्। बाध्यतामा परियो भनेर विदेशिनेको लाइनमै पुग्नुभयो रुकुमका पृथ्वी छक बुढा मगर पनि। विद्यालयको पढाइ पुरा नगर्ने पृथ्वी छकलाई राजनीतिले छोयो। किताब कापी बोक्ने हातले प्रश्नपत्र च्यातेर बन्दुक बोक्यो। शासन सत्ता भनेको के हो उहाँले बुझ्ने बेला भएकै थिएन। तर त्यही शासन सत्ता परिवर्तन गर्न भनेर उहाँले बन्दुक बोक्नुभयो। तर त्यही निर्णयले अहिले उहाँलाई खाडी पुर्याएको छ। आजको कार्यक्रममा हामी उहाँको सङ्घर्षको कथा सुनाउनेछौँ।
त्यो छुट्टै संसारबाट आएको मान्छे मलाई हिन्दी पनि आउँदैन थियो, अङ्ग्रेजी त परेको कुरा हो।
विदेशीहरूको लामा बाध्यतामा पर्नेहरू मात्रै छैनन्, नेपालमा नपाइने राम्रो अवसर पाएर खाडी हानिएकाहरू पनि भेटिन्छन्। यस्तै मध्येका एक हुनुहुन्छ गायक प्रकाश पौडेल। आजको कार्यक्रममा उहाँको विदेशिनको कारण र विदेश बसाइका कुरा पनि सुनाउनेछौँ।
त्यहाँ एकजना साथीले त्यहाँ एकजना एउटा पेट्रोल स्टेसनमा क्यासियरमा काम गर्नुहोस्, राम्रो छ स्यालेरीमा, त्यतिखेर यहीँ बसौँ त भन्ने भएर कतार मैले 16 महिना जति बसेँ।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी अनिता राणा भाट।
सरकारले वैदेशिक रोजगारीमा जाँदा तालिम नलिनेलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ। जानेलाई एक हप्ताको तालिम अनिवार्य गर्ने तयारी थालेको छ। कम्तीमा एक हप्ताको सिपमूलक तालिम लिएका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जानका लागि योग्य बनेको भन्दै त्यसै अनुसारको तयारी थालिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार प्रबन्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अबको एक वर्षभित्र अनिवार्य तालिम लिएकालाई मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने तयारी थालिएको बताउनुभयो। युएईको मन्त्री परिषदले समान ज्याला सम्बन्धी नयाँ कानुनको मस्यौदा पारित गरेको छ। महिला र पुरुषको समान काम गरे बापत समान ज्याला पाउने नयाँ नियम युएईको मन्त्री परिषदले पारित गरेको हो। समान ज्यालाको यो कानुन महिला सशक्तिकरणका लागि राष्ट्रिय रणनीतिको रूपमा ल्याइएको युएईले जनाएको छ। यसअघि गएको मार्च 1 तारिकदेखि महिलाले 3 महिने तलब सहितको बिदा पाउने निर्णय गरेको थियो। मलेसियाले नेपाली दूतावासले समस्यामा परेका 30 जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ। मलेसियाको बुकिट र जलिल घटफिति केन्द्रमा रहेका उनीहरूलाई वैदेशिक रोजगार प्रवर्तन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो। समस्यामा परेकालाई लामो समयसम्म घटफिति केन्द्रमा राख्दा शारीरिक तथा मानसिक समस्या हुने भएकाले छिटो उद्धार गरी बोर्डले उपलब्ध गराएको बजेटबाट टिकट काटेर नेपाल फर्काउन थालिएको दूतावासले जनाएको छ।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौँ आजको मुख्य विषयवस्तुतिर। नयाँ सरकार बनेपछि धेरै नेपालीका घरदेखि चोकका चिया पसलसम्म नेताले युवालाई देशमै रोजगारी दिने भन्ने कुरा हुन थालेको छ। देशभित्रै रोजगारी सिर्जना गर्ने चर्चा चलिरहे पनि विदेशी नै युवाको सङ्ख्या घटेको छैन। अहिले पनि दिनमा झन्डै 1500 युवा विदेश गइरहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ। नेताहरूले देशभित्रै रोजगारी दिने भन्न थालेको धेरै भयो, तर विभागको तथ्याङ्कमा जानेको सङ्ख्या घटेको छैन। विदेश जाने तयारीमा रहेका अनि विदेश पुगेका युवाहरूमध्ये धेरैले विदेशिनको कारण एउटै बताउँछन्, बाध्यता। कसैसँग घर चलाउने खर्च जुटाउन नसकेको बाध्यता छ त कसैसँग रोजगारी नपाएको, कसैलाई चाहिँ परिबन्धले पनि विदेश पुर्याएको छ। रुकुम आफै विकट जिल्ला हो। रुकुमको पनि विकट गाउँमा जन्मिएका पृथ्वी छक बुढा मगर 11 कक्षामा पढ्दा माओवादी सशस्त्र युद्ध चलिरहेको थियो। त्यो बेला माओवादीले शिक्षा बुर्जुवा भएकाले त्यो पढाउन नदिने अभियान नै चलाएको थियो। पृथ्वी छक पनि त्यही अभियानमा लाग्नुभयो। जाँच दिनुपर्ने उहाँ बुर्जुवा शिक्षा पढेर काम छैन भन्दै प्रश्नपत्र च्यातेर सशस्त्र युद्धमा होमिनुभयो। पृथ्वीशक जस्तै धेरै युवाले गरेकै युद्धका कारण सत्ता त फेरियो तर त्यसले उहाँलाई कति पनि छैन। उति बेला बुर्जुवा शिक्षा पढ्नु हुँदैन र पढ्नु पर्दैन भनेर जङ्गल पसेकै कारण आज बिरानो देशमा पसिना बगाउँदै हुनुहुन्छ। माओवादी विद्रोहका बेला बन्दुक बोकेका पृथ्वीशक बुढा मगर अहिले आफ्नै जिन्दगी चलाउन खाडीमा सङ्घर्ष गर्दै हुनुहुन्छ। सुनौ उहाँकै कथा।
रुकुमको रन्मा मैकोटमा जन्मिएका पृथ्वीशक बुढा मगर 17 वर्षको पुग्नु भएको थियो। पढाइ 11 कक्षामा चल्दै थियो। माओवादी जनयुद्ध चर्किएपछि युवालाई बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्दै पढ्न नदिने अभियान चलाए। पृथ्वीशक पनि त्यसबाटै प्रभावित हुनुभयो।
एक किसिमले माओवादी आन्दोलनमा पनि घुमेको मान्छे सानो उमेरदेखि अब मेरो 11 फर्म म 11 पढ्ने बेलामा अब ग्यास पेपरहरू चाहिँ क्वेसन पेपरहरू च्यातेर चाहिँ अब एसएलसीको सर्टिफिकेटहरू जलाएर अब माओवादी जनयुद्धमा घुमेको मान्छे भनेपछि हामीले पढ्ने बेलामा नेताहरूले प्रचार गर्थ्यो बाबुराको हामीलाई चाहिँ अब लड्नेतिर चाहिँ उहाँहरूले अग्रसर पार्नुभयो बुर्जुवा शिक्षा भनेर भन्नुभयो। हामीले पढ्ने उमेरमा हामीले माओवादीतिर लाग्यौँ। 19 वर्षमा आएँ भने 17 वर्ष 2 वर्ष भेट्यो म त्यहाँ काम गरेँ।
प्रश्नपत्र च्यातेर किताब जलाएपछि युद्धमा होमिनुभयो। सङ्घर्ष समानताका लागि हो भनेर बुझाएका थिए नेताहरूले। त्यसका लागि बन्दुक नै उठाउनु पर्छ अनि युद्ध नै लड्नुपर्छ भन्ने बुझाएका थिए। लडाईँमा होमिएका पृथ्वीशक सेनाको घेरामा पर्नुभयो।
जब हामी घेरामा पर्यौँ जब अरखान चाहिँ त मातै भएको थियो नि पुरै कब्जा केही सिधो गरेर लगभग केही बाँकी थियो। लडाइँ सिधिसकेपछि जब भोलि बिहान हामी सब एम्बुसको चाहिँ एकदम ढिलो चाहिँ अब फर्किनु पर्ने रहेछ। त्यसपछि त्यो अरखाँची भन्ने माथितिर एउटा डाँडा छ त्यो क्रस गरेर ओल्लो एउटा खोला छ त्यहाँ खाना खाने बेलामा माथि हेलिकप्टर आइपुग्यो क्या त्यहाँ त्यो घेरामा हामी पऱ्यौँ। हाम्रो कतिजना मान्छेहरू मऱ्यो होला नि है। त्यसमा म एउटा भाग्य मान्ने मलाई सानो खोट पनि लागेन के सानो फुच्ची पनि होला दौड्नु पनि दौडिन्थ्यो होला।
दौडेर बाँच्नुभयो कि कतै लुकेर बाँच्नुभयो?
दौडेर बाँच्यो नि दौडेर बाँच्यो अब भागेर बाँच्यो भनौँ।
गोलीलाई छल्दै बाँचेपछि भने उहाँको मनस्थिति फेरियो। केही दिन अघिसम्म युद्धले समाज परिवर्तन गर्ने आँट लिएर युद्धमा होमिएका पृथ्वीशकलाई त्यसपछि युद्ध लडेर केही नहुने रहेछ भन्ने लाग्यो।
त्यसमा चाहिँ म एम्बुसमा थिएँ प्लातुन 6 नम्बर प्लातुन भाइस कमान्डर पनि थिएँ त्यति त्यो उमेरमा पढ्ने बेला हामी त्यतातिर पनि लाग्यौँ। पछि चाहिँ लडेर चाहिँ नसकिँदो रहेछ कि के हो भन्ने कुरा भयो।
सोचसँगै जिन्दगीको बाटो पनि मोडियो। विदेशका बारेमा सुन्दै नसुनेका उहाँलाई आफन्त पर्ने व्यक्तिले भिजिट भिसामा युएई पठाइदिए। सदरमुकाम आउनै 3 दिन लाग्ने पृथ्वीशकलाई विदेश त अर्कै संसार जस्तो भयो।
अनि त्यस्तो अब 3 दिन लगाएर सदरमुकाम पुगेको मान्छे त्यो छुट्टै संसारबाट आएको मान्छे मलाई हिन्दी पनि आउँदैन थियो अङ्ग्रेजी त परेको कुरा हो। अनि म यहाँ आएँ भिजिट भिसा 2004 सालको कुरा हो मेरो आफ्नै मान्छेले पठाउनु भएको।
पठाउने व्यक्तिले तलब 750 दिराम हुन्छ भनेका थिए तर कम्पनीले 800 दिने प्रस्ताव गर्यो। भनेको भन्दा 50 दिराम धेरै पाउँदा उहाँले काम गर्नु भएन।
यहाँ मलाई 750 भनेर पठाउनु हो अनि यहाँ चाहिँ अब हेर्नुहोस् मैले जागिर पाएन कि 800 रुपियाँ पाउँथ्यो तर मैले मेरो सोच के हो भन्दा मलाई 750 भनिएको हो मैले 750 नै पाउनुपर्ने भन्ने हो कि अनि अहिलेसम्म पनि मैले कि त्यतिखेरको मेरो सोच के हो मलाई थाहा छैन तर इनोसेन्ट भन्ने चाहिँ थिएँ।
त्यसपछि उहाँको सङ्घर्षको कथा सुरु भयो पराई भूमिमा। परिवेश मात्रै थाहा नभएको होइन भाषा पनि आउँदैन थियो। त्यति बेला साथीहरूले गरेको व्यवहार उहाँले अहिलेसम्म पनि बिर्सिनु भएको छैन।
हेप्थे पनि हिन्दी सिक्ने क्रममा त्यो अहिले जुन यो मेट्रो स्टेसन छ नि त्यो के अरे यो युनियन मेट्रो स्टेसनमा त्यहाँ अहिले चाहिँ मेट्रो स्टेसन त्यहाँ ठुलो गार्डन थियो त्यहाँ टिभी लाउँथे के रेस्लिङहरू अनि त्यहाँ चाहिँ अब हिन्दी फिल्महरू देखाउँथ्यो त्यो हेर्दै म सिकिरहेको थिएँ कि
भाषा
हजुर के झापाका साथीहरू पनि हुनुहुन्थ्यो अनि चितवन साथीतिर हुनुहुन्थ्यो उहाँहरूले हिन्दीमा लेखिदिनुहुन्थ्यो तर कस्तो लेखिदिनुहुन्थ्यो भन्दाखेरि उल्टो उल्टो कुरा लेखिदिनुहुने रहेछ कि फोहोर फोहोर कुराहरू। त्यसपछि त्यहाँ साथीहरू भएको भने के असहयोगहरू भयो।
जाने बित्तिकै भेटेको काम भनेको भन्दा धेरै तलब दिन्छु भनेकाले छोड्नुभयो। त्यसपछि त भिजिट भिसाको 3 महिनाको म्याद सकिँदा पनि काम नपाएपछि भोकै पनि बस्नु पर्यो पृथ्वीशकले।
दलालले पैसा पठाइदिन्छु भनेर भन्यो तर पठाइदिएन अनि 5 दिनसम्म हेर्नु सर पाँच दिनसँग भोकै हुँदाखेरि स्थिति के होला भन्नुहोस् त, फ्राबी होटेलमा किसको फ्राबी होटेलमा गएँ, केही समयसम्म त दिँदो रहेछ के चिया र यो पाउरोटी दिँदो रहेछ, पाउरोटी यसो कि चियासँग त्यो दिँदो रहेछ, दुई तिन दिनपछि के पैसा नतिरिसकेपछि त उसले त पासपोर्ट जफर गर्यो, त्यहाँबाट हामीलाई निकालिदियो। त्यसपछि पाँच दिनसम्म एकदिन भोकै बस्यो, म मात्र होइन अरू साथीहरू थिएँ। पानी खाँदाखेरि या अडाउने शक्ति नै थिएन के, पुरा भिजिहाल्थ्यो। त्यसपछि अन्तिम अवस्था भइसकेपछि मैले नेपालमा जसले मलाई पठाउनु भएको थियो उहाँलाई फोन गरेँ, म मर्ला छु, नेपालमा आइसकेपछि म माओवादी हो, म कसैलाई पनि छोड्दैन। यो भनिसकेपछि ए सायद यता फोन गर्नुभयो होला, उहाँहरूले 300 रुपियाँ पठाइदिनु भयो, त्यो 300 रुपियाँ लिएर म होटेलमा गएँ। होटेलमा गइसकेपछि यति खाएँ सर जिन्दगीमा, त्यति चाहिँ तिन पटकसम्म थप्दाखेरि त्यो वेटरले चाहिँ हेरिराखेको थियो कि है, नर्मल एज अ नर्मली मान्दो रहेछ उसले। जब चार पटकसम्म मैले थपेँ उसले के भनेर एक्स्ट्रा पैसा लाग्यो लाग्छ भनेर भन्यो, अनि पैसा दिन्छु भाला कसरी खाँदो रहेछ भने हेर्दो रहेछ के।
उपाय नलागेपछि पठाउने व्यक्तिलाई चेतावनी दिनुभयो UAEबाटै, त्यसपछि त उहाँले सोच्दै नसोचेको अवसर पाउनुभयो।
पहिला चाहिँ 800 तल पाउनु भनेर काम नगरे मान्छे ठ्याक्क 1500 पाएँ के, 1500 आउँदाखेरि साथीहरूले अचम्मै मान्नुभयो, यो हिन्दी नजान्ने मान्छेले 1500 त्यो पनि श्रम छ नि सर, म 47 केजीको थिएँ हेर्नुहोस्, 44 केजीको बोरा छ मेरो टाउकोमा देखेर 7 फ्लोरसम्म पुर्याउनु पर्थ्यो, अनि पाकिस्तानीलाई जित्थ्यो नि त, अब रुकुममा जन्मिया मान्छे। त्यसपछि ठ्याक्क म हिन्दी पनि सिकेँ, मर्चेन्ट राइजर बनाइदियो, गर्दा गर्दै गर्दा गर्दै कहिले काहीँ सुख कहिले काहीँ दुःख।
काम र कमाई राम्रो भएपछि पृथ्वी छक्कको अवस्था फेरियो। त्यतिन्जेलसम्ममा नेपालमा राजनीतिक परिवर्तन भइसकेको थियो, अब त केही गर्न सकिन्छ कि भन्ने आश बोकेर उहाँ नेपाल पनि आउनुभयो, तर सँगै युद्ध लडेकाहरूको व्यवहारले उहाँलाई फेरि विदेश फर्किन बाध्य बनायो।
घर जाने भन्दा भन्दै अब शान्ति प्रक्रिया पनि सुरु भयो। त्यसपछि म एकपटक नेपालमा बसेँ, 1 वर्ष बसेँ, होइन आत्महत्या पनि गर्न खोज्या हो गुरु, आत्महत्या पनि गर्न खोज्या हो कि म,
त्यो यहाँको पीडाले कि
सबै जहाँ के भयो भन्दाखेरि, जब 1 वर्ष बसेँ नि नेपालमा, त्यहाँबाट गइसकेपछि म 1 वर्ष नेपालमा बसेँ, अनि केही गर्ने भनेर गएको हो कि, तर भइदियो के भन्दाखेरि, जो हिजो हामीलाई लडाउने मान्छेहरू छन् तिनीहरूसँग जागिर माग्न जाँदाखेरि तिनीहरू हामीले के सोध्छन् भन्दाखेरि, भाइ तपाईँ कति पढ्नु भएको छ, तिनीहरूको बाबुआमाहरूले चाहिँ जनयुद्ध लड्यो अनि उनीहरूले चाहिँ हामी कलेज पढ्ने, समस्या यहाँनिर हो कि, हामी पढ्ने बेलामा चाहिँ हामीलाई जनयुद्ध लडाए, अहिले काम खोज्न जाने बेलामा कति पढाएको छस् भनेर भन्ने।
राजनीतिक रूपले देशले कोल्टे फेरिसकेको छ, तर युद्धले पृथ्वी छक्कालाई दिएको चोट नेताले भन्ने यस्ता कुराले बेला बेला बल्झिरहन्छ।
समायोजन गर्ने बेलामा चाहिँ तिनीहरूको छापिन नाच्नु पर्ने, अनि बाबुराम भद्रासम्म केसम्म भनेको थियो भन्दाखेरि, संसद हुनुको लागि, नयाँ शक्तिमा संसद हुनुको लागि डिग्री होल्डर हुनुपर्छ अरे, डिग्री उसको छोरी पो पढ्यो, हामी त लडिराखेका छौँ, हामी कसरी डिग्री गर्न सक्छौँ भनेपछि तिनीहरूले त हामीलाई खेलबाड गरे हो।
कार्यक्रम देश परदेशमा यतिन्जेलसम्म हामीले बाध्यताले थिचिएर विदेशिएका रुकुमका पृथ्वी छक्क बुढा मगरको सङ्घर्षको कथा सुन्यौँ। तर नेपालमा कामको अवसर पाइरहेका युवा पनि राम्रो अवसर पाउने आशमा विदेशिएका छन्। यसरी विदेशिनेमा सामान्य कामदारका रूपमा विदेशिनेहरूदेखि नेपालमा नाम र प्रतिष्ठा कमाइसकेका प्रतिभाहरू पनि छन्। गायक प्रकाश पौडेल यस्तै मध्येमा पर्नुहुन्छ। कुनै समय रुन्चे गायक भनेर चिनिने प्रकाश पौडेलका एकपछि अर्को गीत हिट भइरहेका थिए, तर प्रविधिको विकाससँगै क्यासेट पनि बिक्न छाडेपछि उहाँ विदेशिनुभयो। केही महिना अघि युए गएका बेला साथी मोहन पौडेलले उहाँलाई आबुधाबीमा उहाँकै कोठामा पुगेर भेट्नु भएको थियो।
गीत गाउने रहर थियो, सोख थियो होइन, अनि जाँदै गर्दा अब त्यतिखेर बजारमा भर्खर पप गीतहरू आइरहेको थिए, पप गीतहरू एकदमै चलिरहेको थियो, कस्तो खालको गीत गाउने भनेर एल्बम त गर्ने, मैले फर्स्ट गीत गरेको ओ मिस मिस भन्ने गीतहरू गरेको थिएँ, अनि अलिक यस्तो गीतले त मार्केटमा हुँदैन, चल्ने गीत गर्नु पऱ्यो मान्छेलाई क्याच हुने भन्दा, सम्पूर्ण गीतहरू हेर्दै जाँदा विश्वभरिको गीतहरू बजारमा कस्तो कस्तो आएको छ भन्दा, एउटा चाहिँ रग मफिन भन्ने ऱ्याप टाइपको गीत रहेछ, यो मडी मडी क्राई भन्ने रोएर गएको त्यो चाहिँ अफ्रिकन गीत भेटेँ एउटा, अनि त्यस्तै एउटा स्पेनिस गीत भेटेँ, त्यस्तै रोएरै गाइएँ क्या, त्यसलाई म नेपालीमा पनि गर्नु पऱ्यो भनेर मैले चाहिँ त्यसपछि नाइ मलाई दिएको चाहिन्छ रोएर, त्यताबाट इन्फ्लुएन्स भएर मैले त्यो गीत एउटा हालेको थिएँ त्यो एल्बममा, त्यसले गीतले नै मेरो क्लिक भयो, त्यो एकदमै चर्चित रह्यो।
कतिको कुरा हो यो?
यो 58 सालको कुरा हो, एल्बम निक्लियो चाहिँ 59 मा।
गीत गाउन थाल्ने बेला प्रकाश पौडेललाई न पैसा कमाइन्छ भन्ने थियो, न त त्यति धेरै चर्चा कमाइन्छ भन्ने नै। तर तेस्रो गीत गाउने बित्तिकै प्रकाश पौडेल एकाएक हिट हुनुभयो। शोखले गाउन थालेका प्रकाशलाई त्यही नामले पछाडि फर्किन दिएन।
जन्मैदेखि अहिलेसम्म सबै खोपलाको लिटो पिठो खुवाउने जति सबै कुरा खाको दिनभरि खाइरहन्छ भैँसी चरे जस्तो जिउ भने सधैँ किन मरण च्यासे यस्तो मेरो साथीको सुकेको जिउ तिन पाती भात खान्छ चार माना घिउ त्यही पनि किन लाग्दैन यसको जिउ।
डाक्टर साहब भिटामिन लेख्दिनँ।
तपाईँलाई सम्झाएँ मैले, कहिलेको गीत हो यो?
यो चाहिँ 2060 साल गीत होला,
60 साल
थर्ड हिट गीत होला। पहिलो मेरो नाइमालाई त्यही गीत चाहिन्छ, एकदम चर्चित भयो। त्यसपछि सासले गाए कसैलाई नभन्नु, अनि त्यसपछि यो डाक्टर साहब भिटामिन लेख्दिनँ भन्नु।
गीत बनाउँदै जानुभयो, चल्दै पनि गयो, क्यासेट त बिक्यो नै, चर्चा पनि चुलिँदै गयो, स्टेजका लागि पनि माग बढ्दै गयो। व्यस्तताका बीच पनि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर चाहिँ छोड्नु भएको थिएन।
त्यसमा म कलेज ब्याचलर पढ्दै थिएँ, ब्याचलर सकिसकेको थिएँ, हस्पिटलमा काम गर्दै गर्दै म अनि गीत गाउन थालेँ। गीत पनि गाउँदै थिएँ, हस्पिटलसँगै काम गर्दै थिएँ। गीत गाएपछि म पपुलारिटी गेन भयो, मान्छेले चिन्न थालेँ, अलि चर्चित भयो म, होइन धेरै त्यसपछि कन्सर्टहरूमा व्यस्त हुन थालेँ। अब त्यो नै मजा भयो यसलाई मलाई।
एल्बम र त्यसमा राखिने गीतको सङ्ख्या बढ्दै थियो, तर त्यसको व्यापार चाहिँ घट्न थाल्यो। एल्बम बिक्न छोड्दा पनि जागिर छोड्नु भएको थिएन। एल्बम बिक्न छोड्दा स्टेजका कार्यक्रमहरू भने फाटाफुट्ट हुँदै थिए। त्यही क्रममा 2063 सालमा कतार जाने अवसर आएपछि उहाँले जागिर छोड्नुभयो अनि कतार जानुभयो।
त्यसपछि थर्ड एल्बम निकाले मैले, रेस्त्री भन्ने म्युजिक नेपालबाट, त्यो घट्दै गयो। त्यसपछि 1,00,000 बिक्यो। त्यसपछि एल्बम मेरोले बिक्नु छोड्यो क्या। त्यसपछि साइको भन्ने निकाले, अब चाहिँ एल्बमको कम बिक्न थाल्यो, कन्सर्टहरू हुन थाल्यो, किनकि टिभीहरूमा भिडियोहरू आउनु थालिसक्यो, भिडियो बज्न थाल्यो। अलिअलि मार्केट चाहिँ त्यति बेला जुन एल्बमबाट कमाइन्थ्यो नि त्यो मार्केट चाहिँ घट्दै घट्दै गयो।
नेपालमा एल्बम बिक्न छोड्दाको पीडा अनि विदेशमा राम्रो अवसर, प्रकाशलाई यही कुराले कतारमै अड्कायो।
म कतार गएपछि कतारमा एउटा प्रोग्राम गरेँ, त्यहाँबाट आएको पछि डोनेसन, अनि त्यहाँ एकजना साथीले, त्यहाँ एकजना एउटा पेट्रोल स्टेसनमा क्यासियरमा काम गर्नुहोस्, राम्रो छ स्यालेरी भन्नु, त्यतिखेर ठिकै छ, नेपालमा पनि जागिरै गएर यहाँ पनि जागिर बिहा पनि भएको थिएन त्यो बेलामा, होइन अब एक्लो जीवन यहीँ बसौँ त भन्ने भएर कतार मैले 16 महिना जति बसेँ, अलिअलि पैसा कमाएँ, फेरि नेपाल आएँ।
16 महिनापछि नेपाल फर्किनु त भयो, तर गीत सङ्गीतको बजार झनै खस्किएको थियो। धेरथोर अभिनय पनि गर्ने भएकाले केही समय त टेलिभिजन सिरियल पनि बनाउनु भयो, तर त्यसले पनि पार लाग्ने नदेखेपछि उहाँ दुबई हानिनुभयो।
फेरि म्युजिक गीत एल्बम गरेँ, त्यो बेलामा एल्बमको मार्केट एकदमै खतम नै भइसकेको थियो,
क्यासेट बिक्न छोड्यो,
क्यासेटै बिक्न छोडिसकेको थियो, आफै लगानी गरेर आफै चर्चित हुने बाहना मात्रै थियो। यो लगानी गरेर चर्चित के हुनु भन्ने सोच आइरहेको थियो, आफै लगानी गर्ने आफै चर्चित हुनु त्यो त आफ्नो केही पहिचानै रहेन जस्तो लाग्ने हिसाबले भयो क्या। फेरि म नेपाल फर्केँ, नेपाल फर्केपछि गीत पनि गरेँ, त्यसै मध्ये अब त्यो पहिला जस्तो हिट त हुँदैन, अलिअलि गीतहरू चले होइन। अनि त्यसपछि मैले च्यानल नेपालमा डक्टर साहब भन्ने एउटा सिरियल बनाउनु थालेँ, त्यो सिरियल आउँदै थियो चल्दै, फेरि लोड सेडिङ सोड सेडिङ हुन थाल्यो, टेलिभिजन पनि मान्छेले हेर्नु छोडे, अब सिरियलबाट आउने पैसा पनि बनाउने पैसा पनि उठ्नु छोड्यो, बिस्तारै बिस्तारै च्यानल नेपाल पनि बन्द भयो। अनि त्यसपछि 2010 दुबई आयो, अनि यहाँ आएपछि एक्सचेन्जमा जब गर्नु थाल्यो, अभि एक्सचेन्जमा, अनि यहाँ हबी एक्सचेन्जमा जब गरेपछि 2011 छुट्टीमा गएर बिहा गरेँ, बिहा गरेर आएपछि मैले त्यसपछि ब्याङ्कमा जागिर गर्न थालेँ, सेन्चुरी ब्याङ्कमा जोइन गरेँ। त्यही बेला सेन्चुरी ब्याङ्कमा चाहिँ मलाई यहीँ दुबईमा रेमिटेन्सको मार्केटिङ हेर्ने भनेर राखियो, म त्यहाँदेखि दुबई बसेँ।
त्यति बेला परदेशिएका प्रकाश अहिलेसम्म फर्किनु भएको छैन, यो रहरसँगै बाध्यता पनि हो भन्नुहुन्छ प्रकाश।
बाध्यता पनि थियो, रहर पनि थियो, किन रहर पैसाको थियो होइन, बाध्यता फ्रस्ट्रेसन थियो क्या। अब नेपालमा सबै गरिसकेँ मैले, एल्बम पनि निकालेँ, सिरियल पनि गरेँ होइन, केही नै भएन जस्तो भन्ने हुन्छ नि मान्छेलाई, सेलिब्रिटी लाइफ भने त एकदम हाइप हुन्छ नि, त्यो एउटा सेलिब्रिटी लाइफको हाइपलाई नेपालमा मेन्टेन गर्न नसकेको कि, त्यसलाई चाहिँ अलिकति बचाउनुलाई नै हो जस्तो लाग्छ मलाई चाहिँ। किनकि म नेपालमै बसेँ, फेरि मलाई प्रोग्राम गर्नुपर्ने, प्रोग्राम नगरी खान नपुग्ने होइन कि जागिरै गर्नुपर्ने एउटा हुन्थ्यो नि, त्यो बाध्यता रहन्थ्यो कि।
सङ्गीतमा राम्रो गर्नेहरूले त नेपालमै पनि गरिरहेका छन्, कतै प्रकाश नसकेर भाग्नु भएको त होइन।
मान्छेहरू भन्छ बाघ अलिकति पछाडि सरेको भने त्यो भागेको होइन नि, अब दौडिनलाई अलिकति प्रिपेयर भए पनि हुनसक्छ नि। पछि मैले त्यसलाई अलिकति अब सुन्नु भएला 40 कोटी सिलाउँ होला, त्यस्तै एउटा मैले क्राइटेरिया बनाएको छु, अब 40 चाहिँ बसौँला, त्यसपछि नेपालमा गएर अनि गरौँला। त्यो सबैको ब्याकग्राउन्डलाई पैसा चाहिन्छ, पैसा नेपालमा पनि कमाइन्छ यहाँ पनि कमाइन्छ। नेपालमा कमाउँदाखेरि 10 वर्ष लाग्ला होला, यहाँ कमाउँदा 5 वर्ष लाग्छ।
हुन त पैसा जति कमाउँदै गयो त्यति नै कमाउन मन लागिरहन्छ, गायक प्रकाश पौडेलले पनि यो कुरा राम्रैसँग बुझ्नु भएको छ, त्यसैले अब उहाँ छिट्टै नेपाल फर्किने सोचमा हुनुहुन्छ।
यिनै सामग्रीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 078-50-14-03 फोन गर्न सक्नुहुनेछ। तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने काउसुती 3 सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 र परासीमा पनि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-25-311 सम्पर्क गर्न सक्नुहुन्छ। आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद, र धन्यवाद प्राविधिकका साथी राजेन्द्र श्रेष्ठलाई पनि। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु, नमस्कार।